यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट बिहान 7 बजेको समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अवरूद्ध संसद खुलाउने विषयमा सत्तारूढ़ दलका शीर्ष नेताबीच छलफल। राष्ट्रिय योजना आयोगद्वारा 16 पञ्चवर्षीय योजना सार्वजनिक सुशासन सामाजिक न्याय र समृद्धि मुख्य लक्ष्य। लगानी प्रक्रियालाई सरल गर्दै उद्यमशीलताको संस्कृति प्रवर्धन गर्ने सरकारको नीति रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। क्रिकेट खेलाड़ी सन्दीप लामिछानेलाई उच्च अदालतबाट सफाई। क्यानको निलम्बनबाट पनि फुकुवा। र स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार, गम्भीर अवस्थामा उपचार हुँदै। समाचार अब विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच भेटवार्ता भएको छ। हिजो भएको भेटवार्तामा अवरूद्ध संसद खुलाउने लगायतका विषयमा छलफल भएको छ। उप प्रधानमन्त्री लामिछानेले आफू विरूद्ध सदनमा कुरा उठेपछि संसदमा बोल्न पाउनुपर्ने प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली समक्ष कुरा राखेको छलफलपछि संचारकर्मीलाई जानकारी दिनुभयो। उप प्रधानमन्त्री लामिछानेले अब बस्ने संसद बैठकमा आफूले बोल्न पाउने विश्वास पनि व्यक्त गर्नुभयो।
निरन्तर रूपमा प्रश्नहरू उठे, आरोपहरू लागे, सदनमा पनि ह्यालीगलोजै चल्यो, सड़कमा पनि चलिसक्यो। अब त भनेपछि एउटा त एउटा लोकतन्त्रमा एकपटक आफूलाई लागेको वा बारेमा लागेको कुरालाई एकपटक जवाफ दिन पाउने त्यो अधिकार पनि हो। त्यति एउटा चिज नै हो, त्यस पछाडि अगाडिको कुरा त्यसपछि अगाडि बढिहाल्छ। त्यसपछि भएन, चित्त बुझेन, जवाफै चित्त बुझेन भने उहाँहरूको अधिकारको त फेरि हामी सम्मान गरिहाल्छौँ। त्यसपछि विरोध गर्ने उहाँहरूको अधिकारको हामी पुरै सम्मान गरिहाल्छौँ। नेपाली काङ्ग्रेस जस्तो पार्टीलाई त्यति अभ्यासमा त चुक्नु हुँदैन जस्तो लाग्छ मलाई।
उप प्रधानमन्त्री लामिछानेले पहिला आफूले संसदमा बोल्न पाउनुपर्छ र त्यसपछि पनि चित्त बुझेन भने संसदमा अवरोध गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सांसदहरूको विरोध गर्ने अधिकारको सम्मान गरिने बताउनुभयो। संघीय संसदका दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य गर्ने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रतिनिधि सभाका सभामुख देवराज घिमरे बीच पनि हिजो छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सभामुख घिमरेले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवाद प्रस्ताव समेत पारित हुन नसकेको सन्दर्भमा प्रमुख प्रतिपक्षी दलसँग तत्काल सहमति गर्न प्रधानमन्त्री प्रचण्ड समक्ष आग्रह गर्नुभएको थियो। सभामुख घिमरेले संसद सञ्चालन भए केही विधेयक तत्कालै पारित गर्न र केही समितिमा पठाउन सकिने पनि बताउनुभयो। छलफलमा प्रधानमन्त्री प्रचण्डले आजको प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरोध नहुने गरी संसद सञ्चालनको निर्णयमा पुगिने सभामुख घिमरेलाई बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्धन गर्ने नीति लिएको बताउनु भएको छ। नेपाल र युरोपेली संघबीच कूटनीतिक सम्बन्ध स्थापना भएको 50औं वार्षिक उत्सवका अवसरमा हिजो काठमाण्डुमा आयोजित नेपाल ईयू व्यापार मंचको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकार व्यवसायका लागि खुलापन सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभयो। सरकारले नवप्रवर्तन र उद्यमशीलताको संस्कृतिलाई बढ़ावा दिने नीति लिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले बलियो आर्थिक संरचना सिर्जना गर्ने नेपालको नीतिले अन्तर्राष्ट्रिय साझेदारी बढ़ाउँदै आर्थिक विस्तारमा सहयोग गर्ने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले वैदेशिक लगानी भित्र्याउने नेपालको प्रयासमा युरोपेली संघका सदस्य मुलुकहरूसँग थप सहकार्य गर्न नेपाल तत्पर रहेको पनि बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले सन् 2026सम्ममा अति कम विकसित मुलुकको वर्गबाट स्तर उन्नति हुने र सन् 2030सम्ममा दिगो विकास लक्ष्यहरू हासिल गर्न लिएको लक्ष्य पूरा गर्न विदेशी साझेदारहरूबाट पर्याप्त मात्रामा लगानी र आवश्यक प्रविधि हस्तान्तरण हुनुपर्ने आवश्यकता औल्याउनुभयो। सरकारले 50 करोड़सम्मका प्रत्यक्ष वैदेशिक लगानीका आवेदनका लागि हालै स्वचालित रूट शुरू गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले यसबाट नेपालमा व्यवस्थापकीय दक्षता र पूँजी भित्रिने विश्वास पनि व्यक्त गर्नुभयो। नेपाल र गणतन्त्र कोरिया बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 50औं वार्षिक उत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गणतन्त्र कोरियाका राष्ट्रपति बीच शुभकामना सन्देश आदान प्रदान भएको छ। यस अवसरमा प्रधानमन्त्री प्रचण्डले कोरियाका राष्ट्रपति युन सुक एओल, त्यहाँको सरकार र कोरियाली जनताप्रति हार्दिक बधाई पनि ज्ञापन गर्नुभएको छ। बधाई सन्देशमा प्रधानमन्त्री प्रचण्डले दुई देशबीच पारस्परिक सम्मान र सद्भावनामा आधारित सम्बन्ध हार्दिक एवं मैत्रीपूर्ण रहेको बताउनुभयो। त्यस्तै बधाई सन्देशमा गणतन्त्र कोरियाका राष्ट्रपति ए ओलले नेपाल सरकार र जनतामा शुभकामना व्यक्त गर्नुहुँदै दुई देशबीचको द्विपक्षीय सम्बन्ध आगामी वर्षहरूमा थप प्रगाढ़ हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल र गणतन्त्र कोरिया बीच सन् 1974 मे 15 कूटनीतिक सम्बन्ध स्थापना भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले लैंगिक विभेद लगायत सबै प्रकारका सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्दै प्रगतिशील सभ्य र सुसंस्कृत समाज निर्माणका लागि राष्ट्रिय विभूति सीताबाट सबैमा प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ। सीता जयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले जगत जननीका रूपमा पूजा अर्चना गरिने मातृशक्ति सीता मिथिला भूमि नेपालकी सुपुत्री हुनु हामी सबै नेपालीका लागि गौरवको विषय भएको बताउनुभयो। माता सीतालाई धैर्यता सहनशीलता र उदारताकी प्रतिमूर्तिका रूपमा लिइने उल्लेख गर्दै राष्ट्रपति पौडेलले मिथिलाकालीन सभ्यतादेखि नै समाजमा महिलाको स्थान उच्च राख्न मार्गदर्शन गर्ने आदर्श नारीका रूपमा समेत माता सीताको श्रद्धा गर्ने गरिएको स्मरण गर्नुभएको छ। त्यस्तै सीता जयन्तीका अवसरमा शुभकामना दिनुहुँदै उपराष्ट्रपति रामसाय प्रसाद यादवले सीता जयन्तीले नारीमाथि हुने शोषण हिंसा र विभेदको अन्त्यका लागि सबैलाई उत्प्रेरित गर्ने तथा सभ्य शान्त समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ। राष्ट्रिय योजना आयोगले मन्त्री परिषद बैठकबाट पारित 16 पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ। योजनाका प्रमुख अन्तर्वस्तु सार्वजनिक गर्न हिजो आयोजित पत्रकार सम्मेलनमा आयोगका उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठले 16 पञ्चवर्षीय योजनाले सुशासन सामाजिक न्याय र समृद्धिलाई मुख्य लक्ष्य बनाएको बताउनुभयो। उपाध्यक्ष डाक्टर श्रेष्ठले विगतका योजना कार्यान्वयन र अबको विकासको बाटोलाई मध्यनजर गरी योजनामा उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो। रूपान्तरणकारी ठूला आयोजनालाई अघि सारिएको जानकारी गराउनुहुँदै उपाध्यक्ष डाक्टर श्रेष्ठले कार्यान्वयनको विद्यमान अवस्था समस्या र चुनौतीलाई सामना गर्ने गरी योजना ल्याइएको बताउनुभयो। आयोगका निमित्त सचिव एमलाल भूषालले कोविड 19 महामारीका बीच 15 योजनाले आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न नसकेकाले 16 योजनाले आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो। 16 पञ्चवर्षीय योजनामा आर्थिक वर्ष 2085-86 प्रति व्यक्ति आय वार्षिक 2351 अमेरिकी डलर पुर्याउने र नेपालको कुल ग्रास्त उत्पादन 100 खर्ब रूपियाँ भन्दा माथि पुर्याउने लक्ष्य लिएको छ। यस्तै योजनाले 2085-86 नेपालको आर्थिक वृद्धि दर 7.3% पुर्याउने लक्ष्य लिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मर्यादित संसदीय अभ्यासका लागि आफ्नो पार्टी निरन्तर समर्पित रहिआएको बताउनु भएको छ। एमाले संसदीय दलको हिजो संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दलले संसदमा प्रदर्शन गरिरहेको विरोधबाट आफूहरू आत्तिनु पर्ने कारण छैन भन्नुभयो। अध्यक्ष ओलीले नेपाली कांग्रेसले बिना प्रमाण र कसुर कसैलाई आरोप लगाउँदैमा संसदीय समिति गठन हुन नसक्ने र अब संसद बैठक अवरूद्ध नहुने समेत बैठकमा बताउनुभयो। संसदीय दलका नेता समेत रहनुभएका अध्यक्ष ओलीले परिस्थितिको आकलन गरी सबै राजनैतिक दललाई आफूहरूले मिलाएर लैजाने प्रयास गरिरहेको बताउनुभयो। बैठकमा संसदीय दलका प्रमुख सचेतक महेश कुमार बर्तौलाले संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा एमाले सांसदले खेल्ने भूमिका र दिनुपर्ने सुझावका विषयमा छलफल भएको बैठकपछि संचारकर्मीलाई जानकारी दिनुभयो। सर्वोच्च अदालतले जनता समाजवादी पार्टी जसपा नेपाल विभाजनको विषयमा भएका निर्णयहरू यथास्थितिमा राख्न निर्वाचन आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गर्नुभएको रिट निवेदनमाथि हिजो सुनवाई गर्दै पार्टी विभाजनपछि निर्वाचन आयोगले गरेको अर्को दल दर्ता लगायतका निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै जेठ 8 छलफलमा उपस्थित हुन भनिएको छ। यस्तै आदेशमा निर्वाचन आयोगको वैशाख 24 बैठकबाट भएका विभिन्न निर्णयहरूमध्ये कतिपय कार्यान्वयन भइसकेका र कतिपय कार्यान्वयनको प्रक्रियामा रहेको भन्ने देखिन आएकाले सो विषयमा प्रत्यर्थी निर्वाचन आयोग समेतसँग छलफल गरी निष्कर्षमा पुग्न मुनासिब देखिएको उल्लेख गरिएको छ। क्रिकेट खेलाड़ी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाई दिएको छ। न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अञ्जु उप्रेतीको इजलासले क्रिकेटर लामिछानेलाई बलात्कारको मुद्दामा सफाई दिएको उच्च अदालत पाटनले जनाएको छ। यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै 8 वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। नेपाल क्रिकेट संघ क्यानले क्रिकेटर सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय स्तरका सबै प्रकारका क्रिकेट खेल गतिविधिको निलम्बनबाट फुकुवा गरेको जनाएको छ। उच्च अदालत पाटनले बलात्कार मुद्दामा लामिछानेलाई सफाई दिएसँगै क्यानले उनी विरूद्धको निलम्बन फुकुवा गरेको हो। आज मदन आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विक्रम सम्बत 2050 जेठ 3 गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभागका प्रमुख जीवराज आश्रितको चितौनस्थित दासढुङ्गामा रहस्यमय जीव दुर्घटनामा परि निधन भएको थियो। स्वर्गीय भण्डारीले तय गर्नुभएको जनताको बहुदलीय जनवादलाई नेकपा एमालेको मुख्य मार्गदर्शनका रूपमा लिने गरिन्छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम संचालक समितिको बैठकले गैराति 12 बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 7 र डिजेल तथा मटीतेलमा प्रति लिटर 5 रूपियाँ घटाएको हो। मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रति लिटर 168.50 रूपियाँ, दोस्रो वर्गका लागि 170 र तेस्रो वर्गका लागि 171 रूपियाँ कायम भएको छ। डिजेल र मटीतेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रति लिटर क्रमशः 151.50 रूपियाँ, 153 रूपियाँ र 154 रूपियाँ पुगेको छ। निगमले चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, भलबारी, नेपालगंज, धनगढ़ी र वीरगंजलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रूपमा तोकेको छ। इण्डियन आयल कर्पोरेशन आईओसीबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले इतिहासविद ज्ञानमणि नेपालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। नेपाली इतिहास अध्ययन र अनुसन्धानका क्षेत्रमा पुर्याउनु भएको योगदानको स्मरण गर्नुहुँदै सभापति देउवाले उहाँप्रति श्रद्धांजलि अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गर्नुभएको छ। इतिहासविद नेपालको 92 वर्षको उमेरमा निधन भएको थियो। पाल्पाको निस्दी गाउँपालिकामा हिजो बेलुका भएको जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या 2 पुगेको छ। दुर्घटनामा परि अन्य 13 जना घाइते भएका छन्। नवलपरासीको अरूण खोलाबाट पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर 4 खादरतर्फ जाँदै गरेको LU1J3324 जीप दुर्घटनामा परि निस्दी गाउँपालिका वडा नम्बर 4 6 वर्षका राजीव सुनारी र सोही स्थानका 20 वर्षका तेजन सोमईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो। दुर्घटनामा पर्ने सबै निस्दी 4 स्थानीय रहेका छन्। 15 जना यात्रु सवार उक्त जीप दुर्घटनामा परेको थियो। दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। झण्डै 3 दशकदेखि चर्चामा रहेको कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रले गति लिन सकेको छैन। सरकारले दैजी औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राखे पनि डिभिजन वन कार्यालय र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बीचको समन्वयको अभावका कारण काममा ढिलाइ भइरहेको बताउँछन् कञ्चनपुरबाट हाम्रा संवाददाता हरीश चन्द्र बाग।
2052 सालदेखि चर्चामा रहे पनि दैजी छेला औद्योगिक क्षेत्रको काम अझै अघि बढ़न सकेको छैन। प्रस्तावित दैजी छेला औद्योगिक क्षेत्रमा लगानी भित्री समयमै सञ्चालन गर्न सके कञ्चनपुर मात्र नभई समग्र सुदूरपश्चिमकै विकासको ढोका खुल्ने देखिन्छ। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जंग बहादुर मल्ल:
केही हदसम्म साना उद्योगदेखि लिएर ठूला उद्योगहरू त्यो ठाउँमा स्थापित हुन्थ्यो, त्यसले गर्दाखेरि नेपालको आर्थिक उन्नति एकातिर हुन्थ्यो भने सुदूरपश्चिम को हकमा जहाँ सस्तो श्रम बेच्न बाध्य भएर जो इन्डिया जान्थे ती मान्छेहरूले रोजगारको सिर्जना यहाँ हुन्थ्यो।
दैजी छेला औद्योगिक क्षेत्रका लागि 2066 सालमा तत्कालीन जिल्लावन कार्यालय कञ्चनपुरले जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो। त्यसपछि 2072 सालमा सरकारले जनचेतना सामुदायिक वन र बेतकोट सामुदायिक वनको 900 बिघा जमीनमा 4 किल्ला तोकी औद्योगिक क्षेत्र बनाउने निर्णय गर्यो। बेतकोट नगरपालिकाका नगर प्रमुख भोजराज बहरा:
तत्काल तत्कालीन अवस्थामा केपी शर्मा ओलीजी प्रधानमन्त्री हुँदै गर्दा त्यसको शिलान्यास पनि भएको छ। त्यसकारण सरकारले उद्योग क्षेत्र स्थापना गर्ने हो भने सबैभन्दा पहिला नीतिगत रूपमा भएका व्यवस्थाहरूलाई सम्बोधन गर्न आवश्यक प्रयास गर्नुपर्दछ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको पहिलो डीपीआर अनुसार 25,978 रूख तथा पुल रहेकोमा डिभिजन वन कार्यालय कञ्चनपुरले हाल 43,257 रूख तथा पुलहरूको लगत संकलन गरेको छ। प्रस्तावित क्षेत्रमा दुईवटा वनको एकमुष्ट क्षेत्रफल आए पनि कसको कति क्षेत्र प्रयोग हुने भन्ने अन्यलका कारण अहिले काम रोकिएको हो। डिभिजन वन कार्यालय कञ्चनपुरले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले समयमै विवरण उपलब्ध नगराउँदा ढिलाइ भएको दावी गरेको छ। डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थी
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग पटक पटक आवश्यक विवरणहरू माग गरेको र उहाँहरूले समयमै उपलब्ध नगराइदिएको कारणले ढिलाउन गएको हो।
कुल 8,60 करोड़ रूपियाँ लागत अनुमान गरिएको दैजीछेला औद्योगिक क्षेत्र सञ्चालनमा आए 22,000 जनाले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ। उहाँको गम्भीर अवस्थामा उपचार भइरहेको बीबीसीले उल्लेख गरेको छ। स्लोभाक शहर ह्याण्डलोभामा सरकारी बैठक सकेर बाहिर निस्कने क्रममा फिकोमाथि गोली प्रहार भएको हो। राजधानी ब्राटिस्लाभाबाट करिब 180 किलोमिटरको दूरीमा रहेको ह्याण्डलोभा स्थित एक सांस्कृतिक सामुदायिक केन्द्र अगाडि मानिसहरूसँग अभिवादन साटिरहेका बेला गोली प्रहार भएको थियो। गोली लागेर घाइते हुनुभएका प्रधानमन्त्रीलाई तत्काल हेलिकप्टरबाट अस्पताल लगिएको थियो। उहाँको पेट, हात र खुट्टामा चोट लागेको बताइएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। स्लोभाक प्रधानमन्त्रीमाथि गोली प्रहार गरिएको प्रति अन्तर्राष्ट्रिय समुदायले निन्दा व्यक्त गरेको छ। युरोपमा 40% मृत्यु हृदयघातबाट हुने गरेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। यो एक दिनमा 10,000 वा प्रतिवर्ष 40,00,000 मृत्यु बराबर हो। डब्ल्यूएचओका युरोप शाखाका निर्देशक हान्स क्लुजले विज्ञप्ति जारी गरी नूनको सेवनलाई 25% कम गर्ने लक्षित नीतिहरू लागू गर्दा सन् 2030 हृदयघातबाट करिब 9,00,000 मानिसको ज्यान बचाउन सकिने उल्लेख गर्दै युरोपेलीहरूसँग नूनको सेवन कम गर्न आग्रह गर्नुभएको छ। युरोपमा 30-79 वर्ष बीचका 3 वयस्क मध्ये एकजना उच्च रक्तचापबाट पीड़ित छन्। डब्ल्यूएचओले युरोपमा रक्तचापको विस्तार विश्वमा सबैभन्दा बढ़ी रहेको बताएको छ। अब आर्थिक समाचार।
अर्थमन्त्री वर्षमान पुलले सरकारले उत्साहजनक वार्षिक नीति तथा कार्यक्रम ल्याएको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले बुधबार महासंघमा आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा मन्त्री पुलले उत्पादन वृद्धि र रोजगारी सृजना गर्ने गरी नीति कार्यक्रम आएको उल्लेख गर्नुभयो। मन्त्री पुलले नीति कार्यक्रमसँग मेल खाने गरी बजेट र बजेटसँग मेल खाने गरी मौद्रिक नीति आउने प्रतिबद्धता जनाउनुभयो। उहाँले राष्ट्र बैंकका तर्फबाट बजेटमा समेट्नु पर्ने विषयमा लिखित सुझाव प्राप्त भएको भन्दै अर्थमन्त्री पुलले बजेट र नीति कार्यक्रममा तादम्यता मिलाउन दुई निकाय बीच सघन छलफल भइरहेको उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले घर जग्गा, सुन, शेयर, धितोपत्र लगायत अन्य सम्पत्तिमा रहेको लगानी अभिलेखीकरण गरी पारदर्शिता कायम गर्न एक पटकको लागि सम्पत्तिको स्व घोषणा गराई अभिलेखीकरणको सुविधा दिनुपर्ने सुझाव दिनुभयो। हालको व्यक्तिगत आयकर छुटको सीमालाई 25% वृद्धि गरी आगामी वर्षदेखि मुद्रास्फीति अनुपात अनुसार परिवर्तन गर्दै लानुपर्ने सुझाव अध्यक्ष ढकालले दिनुभयो। बजेट र मौद्रिक नीतिमा तालमेल मिलाउनु पर्ने, खानीजन्य र नदीजन्य वस्तुको निर्यातलाई स्पष्ट पार्नुपर्ने, अनधिकृत व्यापारलाई नियन्त्रणको लागि कड़ा कानूनी प्रबन्ध गर्नुपर्ने लगायतका विभिन्न 15 बुँदे सुझावहरू अध्यक्ष ढकालले अर्थमन्त्री समक्ष प्रस्तुत गर्नुभएको थियो। फोहोरबाट रोजगारी सृजना गर्न कोरिया सरकारले नेपाललाई 98,00,000 अमेरिकी डलर सहयोग गर्ने भएको छ। दक्षिण कोरिया सरकारले फोहोर मैला व्यवस्थापनबाट हरित रोजगारी सृजना गर्न उक्त सहयोग प्रदान गर्न लागेको हो। अर्थ मन्त्रालय कोरिया सरकार बीच त्यस सम्बन्धी समझदारी पत्रमा मंगलबार अर्थ मन्त्रालयमा हस्ताक्षर भएको छ। कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका मार्फत प्राप्त हुने सो रकम पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिनेछ। उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम एनडीपी मार्फत सञ्चालन हुने समझदारी पत्रमा उल्लेख गरिएको छ। समझदारी अनुसार पोखरा महानगरपालिका संघको सहकार्यमा फोहोर मैला व्यवस्थापनको माध्यमबाट हरित रोजगारी सृजना गरिनेछ। निजी क्षेत्रको टेलिकम्युनिकेशन सेवा प्रदायक कम्पनी एनसेलले 5G भिजनमा आधारित एनसेल सधैँ अन योजना सार्वजनिक गरेको छ। सेवाग्राहीलाई सधैँ इन्टरनेटको पहुँचमा राख्ने उद्देश्यले कम्पनीले उक्त योजना ल्याएको बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ। पत्रकार सम्मेलनमा एनसेलका प्रमुख कार्यकारी अधिकारी जाबोर कायु मोबले नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुक सरह बनाउँदै डिजिटलाइजेसन मार्फत नेपाली सेवाग्राहीलाई 5G का लागि तयार पार्नु कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो। भारतको मोतिहारीदेखि नेपालको अमलेखगंज सम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरणको काम 70% सम्पन्न भएको छ। सम्झौता अवधि सकिएको 1.5 महिना बितिसक्दा पाइपलाइनको काम 70% मात्रै सम्पन्न भएको हो। पछिल्लो समय आन्तरिक पाइप बिछाउने काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।
भुवन आचार्य, अब खेल समाचार।
लेग स्पिनर सन्दीप लामिछानेले नाबालिका बलात्कारको मुद्दामा सफाई पाएका छन्। जिल्ला अदालत काठमाडौँले गरेको फैसलालाई उल्टाउँदै उच्च अदालत पाटनले लामिछानेलाई सफाई दिएको हो। गत पुष 25 गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालसले लामिछानेलाई 8 वर्ष जेल सजाय र 5 लाख रुपियाँ जरिवाना गर्ने फैसला सुनाएको थियो। उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुरान आवेदन गरेका थिए। मंगलबार र बुधबार दिनभरि दुवै पक्षको बहस सुने पश्चात उच्च अदालतका न्यायाधीश दय सुदर्शन देव भट्ट र अञ्जु उपेती ढकालको इजालसले अभियोगको दावी नपुगेको भन्दै लामिछानेलाई सफाई दिएको हो। 2079 साल भदौ 21 गते गौशाला प्रहरी वृत्तमा लामिछाने विरूद्ध बलात्कारको जाहेर परेको थियो। उच्च अदालतको फैसलापछि लामिछानेलाई क्रिकेटमा फर्किने बाटो खुलेको छ। जिल्ला अदालतले दोषी ठहराएपछि नेपाल क्रिकेट संघ क्यानले उनलाई निलम्बनमा राखेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको T20 अलराउण्डर वरियतातर्फ नेपाली राष्ट्रिय टोलीका दिपेन्द्र सिंह ऐरीले एक स्थान सुधार गरेका छन्। आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा दिपेन्द्रले एक स्थान सुधार गर्दै शीर्ष 10 स्थान बनाएका छन्। यसअघि उनी 11 स्थानमा थिए। अलराउण्डर तर्फ कुशल मल्ल 33 र गुलशन झा 61 स्थानमा यथावत छन्। कप्तान रोहित कुमार पौडेल एक स्थान घटुवा हुँदै 66 स्थानमा पुगेका छन्। करण केसी 74 स्थानमा छन्। ब्याटिङ तर्फ दिपेन्द्र 50, रोहित 61 र आसिफ शेख 87 स्थानमा छन्। बलिङ तर्फ सोमपाल कामी 92 स्थानमा छन्।
अझै बम अब मौसम। आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागमा आंशिक बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस, वर्षा फाटफुट, अहिले बिहानको सापेक्षिक आर्द्रता 81%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30-32 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:14 भयो भने सूर्यास्त भरे साँझ 6:47 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। अवरूद्ध संसद खुलाउने विषयमा सत्तारूढ़ दलका शीर्ष नेताबीच छलफल, राष्ट्रिय योजना आयोगद्वारा 16 पञ्चवर्षीय योजना सार्वजनिक सुशासन सामाजिक न्याय र समृद्धि मुख्य लक्ष्य, लगानी प्रक्रियालाई सरल गर्दै उद्यमशीलताको संस्कृति प्रवर्धन गर्ने सरकारको नीति रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई, क्रिकेट खेलाड़ी सन्दीप लामिछानेलाई उच्च अदालतबाट सफाई, क्यानको निलम्बनबाट पनि फुकुवा र स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार, गम्भीर अवस्थामा उपचार हुँदै। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।